यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाबाट लोकसेवा आयोग विधेयक 2076 सर्वसम्मतिले पारित। नेकपा स्थायी कमिटिको भोलिको बैठकमा अध्यक्षद्वयको राजनैतिक प्रतिवेदन पेश हुने। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको खर्च नभएको रकम कोरोना रोकथाम नियन्त्रण र उपचारमा खर्च गर्न स्थानीय तहलाई सरकारको निर्देशन। उपत्यका बाहिरबाट काठमाण्डु भित्रिएकालाई 14 दिन होम क्वारेन्टाइनमा राख्न उपत्यकाका 3 वटै जिल्ला प्रशासनलाई गृह मन्त्रालयको परिपत्र। र विश्वभर कोरोना संक्रमितको संख्या 92 लाख नाग्यो। प्रतिनिधि सभाको आजको बैठकले लोकसेवा आयोग विधेयक 2076 सर्वसम्मतिले पारित गरेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बा हाम्फेले प्रस्तुत गर्नुभएको विधेयकलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। विधेयकका सम्बन्धमा सांसदले उठाउनुभएका प्रश्नको जवाब दिनुहुँदै मन्त्री डाक्टर तुम्बा हाम्फेले संघीय निजामती सेवालाई स्वच्छ निष्पक्ष बनाई सार्वजनिक सेवालाई चुस्त र पारदर्शी बनाउन विधेयकले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सरकारी सेवा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना लगायतका लागि दिइने लिखित परीक्षाको विधि र प्रणालीलाई निष्पक्ष र पारदर्शी बनाउन तथा सेवामा विभेदको अवस्था नहोस् भन्ने जस्ता विषयलाई विधेयकले समेटेको जानकारी दिनुभयो। विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद मीनबहादुर विश्वकर्माले लोकसेवाले देशका सबै भेग र समुदायका मानिसलाई समेट्ने ऐन कानून बन्नुपर्छ भनेर लामो समयदेखि कुरा उठाउँदै आएको बताउनुभयो। सांसद दिलेन्द्र प्रसाद बडुले तीन तहको राज्य व्यवस्थामा लोकसेवा आयोगको विधेयक सान्दर्भिक छ भन्दै संवैधानिक आयोगको विश्वसनीयता र निष्पक्षतालाई जोड़ दिनुपर्ने धारणा राख्नुभयो। अर्का सांसद संजय कुमार गौतमले सार्वजनिक सेवालाई निष्पक्ष र पारदर्शी बनाइनुपर्ने बताउनुभयो। सांसद प्रेम सुवालले निजामती सेवालाई समावेशी र प्रतिस्पर्धी बनाइनुपर्ने र आयोगको गरिमालाई कायम राखिनुपर्नेमा जोड़ दिनुभयो। यसैगरी आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बा हाम्फेले प्रस्तुत गर्नुभएको नेपाल विशेष सेवा विधेयक 2076 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संघ प्रदेश र स्थानीय तह अन्तर सम्बन्ध व्यवस्थापन विधेयक 2076 तथा संघ प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध विधेयक 2077 सर्वसम्मतले पारित गरेको छ। ती विधेयकमाथि सांसदहरूले उठाउनु भएको प्रश्नको कानून मन्त्री डाक्टर तुम्बा हाम्फेले जवाब दिनुभएको थियो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा सांसदहरूले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो। त्यसक्रममा सांसद महेन्द्र कुमार राय यादव र प्रदीप कुमार यादवले नागरिकता संशोधन सम्बन्धी विधेयकले समस्या उत्पन्न हुन सक्ने भन्दै पुनर्विचार गर्न माग गर्नुभयो। सांसद दामोदर भण्डारीले कोरोना नियन्त्रणका लागि सरकार जिम्मेवारीका साथ काममा लागिरहेको भन्दै यस्तो प्रतिकूल अवस्था सबैले सहयोग गर्न माग गर्नुभयो। सांसद प्रेम सुवालले मिलेनियम च्यालेन्ज कोअपरेशन एमसीसी नेपालको हित विपरीत भएको भन्दै खारेज हुनुपर्ने माग गर्नुभयो। सांसद डीना संग्रौला पन्तले स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहसँग भएको सम्झौतामा भ्रष्टाचार भएको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद पार्वती कुमारी विसंखेले दैलेख जिल्लामा कोरोना संक्रमितहरूलाई राख्ने क्वारेन्टाइन र अस्पताल नभएको भनी सरकारको ध्यान आकर्षण गराउनुभयो। यसअगाडि शून्य समयमा बोल्ने सांसदहरूले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि परीक्षणको दायरा बढ़ाउन र क्वारेन्टाइन स्थल व्यवस्थित गर्न माग गर्नुभएको छ। बैठकमा सांसद भैरव बहादुर सिंहले सुदूरपश्चिम क्षेत्रमा भारतबाट फर्कनेको संख्या बढ़दै गएको हुनाले परीक्षणको क्षमता विस्तार गर्न माग गर्नुभयो। सांसदहरू मनकुमारी जीसी, मीना सुब्बा, मैना कुमारी भण्डारी, रंगमती शाही लगायतले महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्न माग गर्नुभयो। सांसद मीनबहादुर विकले लकडाउनको अवधिलाई शून्य समय मानेर कर, ब्याङ्क ब्याज, घर भाड़ा लगायतको छूट दिन माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही असार 17 गते 1 बजे पुनः बस्नेछ। राष्ट्रसभाको आजको बैठकमा सांसदहरूले जनतामा भ्रम फैलाउने गरी संसदमा अभिव्यक्ति दिन नहुने विषयमा जोड़ दिनुभएको छ। बैठकमा सांसद डाक्टर बेदुराम भूषालले संविधान अनुसार नागरिकता सम्बन्धी कानून निर्माण अघि बढ़ेको अवस्थामा अराजनीतिक, निराधार र गैर जिम्मेवार तर्क गरेकोमा आपत्ति प्रकट गर्नुभयो। सांसद प्रकाश पन्तले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो। सांसद भगवती न्यौपानेले नागरिकता विधेयकका विषयमा भएको भन्दा फरक रूपमा प्रतिपक्षीले भ्रम फैलाउ ल्याउने काम गरेको भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड़ दिनुभयो। सांसद शेखर कुमार सिम्मले खेती गर्ने समयमा दुई नम्बर प्रदेशमा रासायनिक मल अभाव भएको सम्बन्धमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद रामनारायण बिडारीले आन्तरिक राष्ट्रवादलाई कमजोर बनाउने र जनतामा भ्रम फैलाउने गरी सांसदहरूले संसदमा धारणा राख्न नहुनेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले प्रस्तुत गर्नुभएको प्रतिलिपि अधिकार पहिलो संशोधन विधेयक 2076 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ। राष्ट्रिय सभाको अर्को बैठक यही असार 11 गते दिउँसो 1 बजे बस्नेछ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक भोलि बिहान 11 बजे बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट राजनैतिक प्रतिवेदन प्रस्तुत हुनेछ। बैठकमा स्थायी कमिटिका 45 सदस्य सहित आमन्त्रित सदस्यका रूपमा अनुशासन लेखा र निर्वाचन आयोग सल्लाहकार परिषद र ज्येष्ठ कम्युनिष्ट मंचका संयोजकको पनि उपस्थिति हुनेछ। यसअघि गत वैशाख 31 गते पार्टी केन्द्रीय मुख्यालय धुम्बा राहीमा बस्ने भनिएको बैठक स्थायी कमिटी सदस्यको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको थियो। गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौँ भित्रिएकाहरूलाई 14 दिन होम क्वारेन्टीनमा बस्ने व्यवस्थाका लागि 3 जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ। पछिल्लो समय घर धनीले पीसीआर विधिबाट कोरोना परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा दैनिक 1000 बढ़ी जाने गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोविड-19 लागि जारी गरेको गाइडलाइन अनुसार काठमाडौँ उपत्यका भित्रिनेहरूलाई 14 दिनसम्म होम क्वारेन्टीन बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृह मन्त्रालयले काठमाडौँ भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको छ। सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको खर्च नभएको रकम कोविड-19 रोकथाम नियन्त्रण र उपचारमा खर्च गर्न स्थानीय तहलाई निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय पूर्वाधार कार्यक्रम संचालन कार्यविधि नियमावली 2077 तेस्रो संशोधन गर्दै आर्थिक वर्ष 2076-77 कार्यक्रम आयोजनालाई छुट्याइएको तर खर्च गर्न बाँकी रकम कोविड-19 रोकथाम तथा नियन्त्रणका लागि खर्च गर्न निर्देशन दिएको हो। केही दिन अघि बसेको मन्त्री परिषद बैठकले कार्यक्रमलाई खर्च नभएको रकम कोविड-19 नियन्त्रणमा गरिने निर्णय गरेसँगै मन्त्रालयले कार्यक्रम निर्देशक समितिका संयोजकले अन्य सदस्यसँग परामर्श गरी सबै स्थानीय तहको कोविड-19 नियन्त्रण गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिनुभयो। उहाँले कार्यक्रमको बाँकी रकम यही असार 15 गतेसम्म स्थानीय तहमा रहेको कोविड-19 व्यवस्थापनको लागि खोलिएको खातामा जम्मा गर्न भनिएको जानकारी दिनुभयो। आज थप 538 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या 10,099 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप 448 जना पुरूष र 90 जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। हालसम्म 76 जिल्लाका 9,115 जना पुरूष र 984 जना महिलामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमका अनुसार आज झापाका 12, सप्तरीका 21, मोरङका 2, सुनसरीका 3, तेह्रथुमका 2, महोत्तरीका 12, अछामका 7, अर्घाखाँचीका 2, बागलुङका 14, बझाङका 22, बाजुराका 20, डडेलधुराका 4, धादिङका 18, गोर्खाका 29, गुल्मीका 5, कैलालीका 38, कञ्चनपुरका 17, कास्कीका 8, नवलपरासी पूर्वका 22, पर्वतका 22, प्युठानका 50, रूपन्देहीका 3, रौतहटका 13, सर्लाहीका 2, सिराहाका 7, स्याङ्जाका 22, पाल्पाका 48, तनहुका 8, धनुषाका 39, लमजुङका 5, दाङका 19, सल्यानका 4, सुर्खेतका 23, दैलेखका 22 तथा हुम्ला र कालीकोटका 1-1 जनामा संक्रमण पुष्टि भएको छ। यसै गरी कोरोना संक्रमण पुष्टि भएका दैलेखको दुल्लु नगरपालिका वडा नम्बर 3 45 वर्षीय पुरूषको हिजो बेलुका मृत्यु भएपछि संक्रमणपछि मृत्यु हुनेको संख्या 24 पुगेको छ। यही असार 4 गते प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि सोही अस्पतालको आइसोलेशन उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ। उहाँ क्षयरोग र दमको समेत बिरामी रहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। यसै गरी आज थप 76 जना कोरोना भाइरस संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त भई घर फर्किनेको कुल संख्या 2224 पुगेको छ। मन्त्रालयले दिएको जानकारी अनुसार आज विभिन्न आइसोलेशन सेन्टरबाट 68 जना पुरूष र 8 जना महिला संक्रमण मुक्त भएका छन्। नेपालमा हालसम्म 189 जना महिला र 2035 जना पुरूष संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ। देशका विभिन्न प्रयोगशालामा हालसम्म जम्मा 186,366 पीसीआर तथा 271,584 आरडीटी विधिबाट परीक्षण गरिएको छ। पछिल्लो 24 घण्टामा 4,995 पीसीआर तथा 3,781 आरडीटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यसै गरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा 85,813 जना रहेका छन् भने विभिन्न आइसोलेशन स्थलहरूमा 7,851 जना रहेको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। लकडाउन केही खुकुलो भएपछि हुन सक्ने आपराधिक गतिविधि न्यूनीकरणका लागि नेपाल प्रहरीले नयाँ कार्ययोजना ल्याएको छ। प्रहरी प्रधान कार्यालय स्थित COVID-19 केन्द्रीय हेल्थ डेस्क मार्फत 7 प्रदेश तथा महानगरीय प्रहरी कार्यालयलाई कार्ययोजना अनुसार काम गर्न निर्देशन दिइएको छ। संवाददाता बालिका मादेनको रिपोर्ट।
लकडाउनको प्रारूपमा परिवर्तन गरी केही खुकुलो गरिएपछिको अवस्थामा सम्भावित अपराधका घटना रोकथाम नियन्त्रण तथा न्यूनीकरण गर्न नेपाल प्रहरीले अपराध नियन्त्रण सम्बन्धी नयाँ कार्ययोजना ल्याएको हो। लकडाउन खुकुलो पश्चात हुने अपराध नियन्त्रण तथा न्यूनीकरण कार्ययोजनाका बारेमा जानकारी दिनुहुँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक निरज बहादुर शाही,
मेन काम भनेको यो ट्रेडिसनल क्राइमहरू छ, जुन चोरीको भयो, ज्यान सम्बन्धीहरूको भयो, अपराधहरू भयो, सामाजिक अपराधहरू भयो, महिला तथा बालबालिका विरुद्ध हुने हिंसाहरू भयो, ट्रेडिसन अपराधको कुरा भयो, फरक रूपमा आउन सक्ने जुन अहिले हाम्रो क्वारेन्टाइनमा हुन सक्ने अपराध भयो, त्यसपछि आएर ट्राफिकको अब फ्लो पर्छ, यस्तालाई चाहिँ हामीले ध्यान दिन्छौँ।
पूर्ण लकडाउनको समयमा आत्महत्या बाहेक सामाजिक, आर्थिक, सांगठनिक अपराध, चोरी, डकैती, दुर्घटना, लागू औषध कारोबार, कालो बजारी जस्ता घटनामा कमी आएको प्रहरीले जनाएको छ। त्यस अवधिमा आपराधिक घटना 70% कम भएको प्रहरी तथ्याङ्कले देखाए पनि लकडाउन खुकुलो भएपछि उत्पन्न हुने विभिन्न आपराधिक घटना हुन नदिन कस्ता गतिविधि सञ्चालन गरिँदैछ त प्रहरी प्रवक्ता निरज बहादुर शाही।
सिस्टमेटिक प्याटर्न हुन्छ, इरेगुलर भएको घटनाहरू, हाम्रो पुलिसको मुभमेन्ट हुन सक्ने हाम्रो च्यालेन्ज, त्यो तिनटा लिएर रिसोर्स लगाएको हुन्छौँ। अब त्यो रिसोर्सलाई लगाएको र त्यो काम गरेको आधारमा यदि कहीँ रिफर्म गर्नुपर्छ त्यहाँनिर कमान्डर रिफर्म गर्छ, हेडक्वार्टरले चाहिँ दिएको एरियालाई हेरेर उनीहरूले कभरेज गरेर आफ्नो गतिविधिलाई लोकलाइजेसन गर्छ त्यसलाई।
नेपाल प्रहरी को नयाँ कार्ययोजना अनुसार आपराधिक घटना हुन सक्ने सम्भावित स्थानहरूमा सादा पोसाकमा प्रहरी साथै समुदाय प्रहरी सञ्चालन गरिएको, गस्ती बढाइएको, घटना हुन सक्ने सम्भावित ठाउँहरूको सूक्ष्म निगरानी बढाउनेदेखि सूचना संकलन, छुट्टै अनुसन्धान टोली तयार गर्ने लगायतका गतिविधिहरू सञ्चालन गर्न थालिएको नेपाल प्रहरीले जनाएको छ। कार्ययोजना व्यवस्थित र प्रभावकारी रूपमा कार्यान्वयन हुन सके मात्र आपराधिक घटनामा कमी आउन सक्नेमा विश्वास गर्न सकिन्छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
वाउ, रियलमै छिटो
डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटीसीको 4G प्रस्तुत छ नेपालस फास्टेस्ट 4G LTE एडवान्स नेटवर्क का साथ।
यो त साच्चै नै फास्ट रहेछ।
पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभीजको भरपूर मजा। NT4G LTE सुचारु गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिकामा करेन्ट लागेर आज 2 जनाको मृत्यु भएको छ भने 1 जना घाइते भएका छन्। विनय त्रिवेणी गाउँपालिका 3 सर्दी स्थित खोरण्डे खोलामा टिपर धुने क्रममा करेन्ट प्रवाह हुँदा 2 जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब परीक्षक मोहन बहादुर खाँडले जानकारी दिनुभयो। मृत्यु हुनेमा चालक स्याङजा चापाकोट नगरपालिका 6 बस्ने 32 वर्षीय भरत थापा र नवलपुरको विनय त्रिवेणी 5 धुरकोट देउराली बस्ने सहचालक 17 वर्षीय आशिष विक रहेका छन्। घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ। तानसेन तम्घा सड़क खण्डमा हिजो गएको पहिरोले गाड़ी बगाउँदा थप एकजनाको शव आज भेटिएको छ। शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यो सँगै पहिरोमा परिमृत्यु हुनेको संख्या 4 पुगेको छ। तानसेन नगरपालिका वडा नम्बर 11 सम्मोबारीमा पहिरोमा पुरिएर हिजो 3 जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा पाल्पाका रिब्दीकोट गाउँपालिका वडा नम्बर 2 देउरालीका 32 वर्षीय भुवन खामजा, काभ्रे पाँचखाल नगरपालिका वडा नम्बर 8 हुम्के बजारका निवेश श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका वडा नम्बर 29 बांगेसालका 23 वर्षीय वीरबहादुर गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 5 दिनदेखि अवरूद्ध गुरूसुङ्गे सन्धिखर्क सड़क सञ्चालनमा आएको छ। शुक्रबार रातिदेखि अवरूद्ध रहेको सड़क आज दिउँसोदेखि सञ्चालनमा आएको अर्घाखाँचीका प्रमुख जिल्लाधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो। पर्वतको कुस्मा नगरपालिका 3 दुर्लुङमा गत जेठ 31 गएको पहिरो पीड़ितलाई गृह मन्त्रालयले थप राहत दिनुका साथै पुनर्स्थापना गर्ने निर्णय गरेको छ। पहिरोमा विस्थापित 13 घर परिवारलाई तुरन्त अस्थायी घर निर्माण गर्नका लागि प्रति घर परिवार 50,000 दरले रकम उपलब्ध गराउने र सो रकम अपुग भएमा थप 50,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका उपसचिव गणेश विक्रम शाहीले जानकारी दिनुभयो। यसै गरी पहिरोबाट अति जोखिममा परेका घर परिवारलाई बस्ती स्थानान्तरण गर्नुपर्ने वा नपर्ने मा अध्ययन गरी 15 दिनभित्र प्रतिवेदन बुझाउन खानी तथा भूगर्भ विभागलाई जिम्मा दिने निर्णय गरिएको पनि उहाँले जानकारी दिनुभयो। दुई पहाड़को बीचबाट बग्ने सिन्धुपाल्चोक स्थित भोटेकोशी नदीको किनारमा रहेका बस्तीहरू बाढ़ी र पहिरोको उच्च जोखिममा छन्। सिन्धुपाल्चोकबाट संवाददाता देवराज सुवेदीको रिपोर्ट।
12 विषयको खोर्सानी बारीदेखि तातो पानीको लिपिङसम्मका बस्ती दुई पहाड़ बीच बग्ने भोटेकोशी नदीको किनारमा पर्दछ। भोटेकोशी र ठाडे खोलाको बाढ़ी र पहिरोले कच्ची घरहरू पूरै भत्किएका छन्। भीरबाट खस्ने ठूल्ठूला ढुङ्गाको जोखिम पनि उत्तिकै छ। यी सबै समस्याले गाती, झिर्पु, कोदारी र लिपिङ क्षेत्रमा कहिल्यै पनि त्रास नहट्ने बताउनुहुन्छ भोटेकोशी गाउँपालिकाका स्थानीय गणेश श्रेष्ठ। पानी पर्ने बित्तिकै भोटेकोशी नदीमा आउने बाढ़ीको डर एकातिर छ भने वर्षाकै कारण मुख्य सड़क पनि भाँसिएका छन्। ठूला दुई पहाड़ बीच बग्ने नदी छेउको बसाई त्रासपूर्ण भएको स्थानीय निमा शेर्पा बताउनुहुन्छ। भोटेकोशी गाउँपालिकाको तातो पानी क्षेत्रका प्राय सबै बस्तीहरू खोलाको र पहिरोको उच्च जोखिममा छन्। अति जोखिममा रहेका बस्तीहरूलाई तारजाली तथा स्थानान्तरणको व्यवस्था गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ। भोटेकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन निरौला,
किनारका बस्तीहरू जुन जोखिममा पर्छन् त्यसको लागि तत्कालै तारजालीको व्यवस्थापन गरेर
विपदको अवस्था हेरेर जिल्ला विपद व्यवस्थापन समितिले पनि पूर्व तयारीको काम गरिरहेको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल।
बगाउने समस्याहरू पनि देखिरहेको छौँ, सम्पूर्ण पक्षलाई समेटेर हाम्रो सुरक्षा निकायको तयारी भइरहेको हुन्छ।
विपदको दृष्टिले उच्च जोखिमको सूचीमा रहेको भोटेकोशी क्षेत्रमा हुने समस्या समाधान गरिनुपर्ने स्थानीयको माग छ, तर हालसम्म जोखिमपूर्ण बस्तीको व्यवस्थापन हुन सकेको छैन। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चो।
अब अन्तर्राष्ट्रिय समाचार। विश्वभर कुल 92,22,147 मानिस कोरोना भाइरस संक्रमित भइरहेका बेला त्यसमध्ये 49,65,164 मानिस निको भएर घर फर्किएका छन्। कोरोना भाइरसका कारण हालसम्म 4,75,024 मानिसको मृत्यु भइसकेको तथ्याङ्क छ। कोरोना भाइरसले आक्रान्त अमेरिकामा कोरोना संक्रमितको संख्या 23,89,785 पुगेको छ भने 1,22,659 मृत्यु भयो। अमेरिकापछि कोरोना महामारीका कारण ज्यान गुमाउनेको संख्या ब्राजिलमा बढ़दो अवस्थामा रहेको छ। हालसम्म भाइरसका कारण ब्राजिलमा 51,407 जनाको मृत्यु भएको छ भने 11,13,606 जना कोरोना संक्रमित छन्। दक्षिण एशियामा सबैभन्दा बढ़ी संक्रमित भारतमा रहेका छन्। अहिलेसम्म कोरोना भाइरसका कारण त्यहाँ 4,41,924 जना संक्रमित भएका छन् भने 14,000 भन्दा बढ़ीले ज्यान गुमाइसकेका छन्। यसैबीच विश्वका नम्बर 1 टेनिस खेलाड़ी नोवाक डिजकोभिकमा पनि कोरोना संक्रमण देखिएको छ। ताइवानले हङकङमा जारी सरकार विरोधी आन्दोलनलाई सघाइरहेको चीनले आरोप लगाएको छ। चीनको सरकारी स्रोतले विज्ञप्ति प्रकाशित गरी हङकङका व्यवस्था विरोधी तत्वलाई ताइवानले संरक्षण दिने र त्यहाँबाट आन्दोलनरतका लागि हर तरहको सहयोग उपलब्ध गराउने गरेको भन्दै ताइवानलाई त्यस्तो कार्य रोक्न चेतावनी दिइएको छ। लामो समयसम्म बेलायतको अधीनमा रहेर पनि समक्ष बुझाइएको हङकङमा चीनले लागू गर्न खोजेको नयाँ सुरक्षा कानूनको विरोध गर्दै लगातार प्रदर्शन भइरहेका बेला चीनले स्वतन्त्र राष्ट्र बहन्न खोज्ने ताइवान विरूद्ध पछिल्लो आरोप लगाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
तातोपानी नाका हुँदै सामान आयात निरन्तर रूपमा हुन थालेको छ। बाटो बनाउने क्रममा केही समय सामान बोकेका कन्टेनरहरू रोकिए पनि अहिले तातोपानी नाकामा कुनै अवरोध नभएको भन्सार कार्यालयले जनाएको छ। वर्षा लागेसँगै ठाउँ ठाउँमा पहिरो जाने सम्भावनालाई मध्यनजर गर्दै बाटो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताउनुभयो। गत माघ 16 गतेबाट बन्द भएको तातोपानी नाका गत चैत्र 26 गतेदेखि पुनः सञ्चालनमा आएको थियो। सुनको मूल्य मंगलबार प्रतितोला 400 रूपियाँले घटेको छ। सोमबार छापावाल सुन प्रतितोला 91,000 कारोबार भएकोमा मंगलबार सोही परिमाणको सुनको मूल्य 90,600 कायम भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार एक तोला तेजाबी सुनको मूल्य 90,160 कायम भएको छ भने सोही परिमाणको चाँदी मंगलबार प्रतितोला 940 किनबेच भएको छ। लकडाउन खुकुलो भए पनि वीरगंजका सुन चाँदी पसलहरूमा ग्राहकहरू किन्ने भन्दा पनि बिक्री गर्न आउनेहरूको भीड़ बढ़ेको व्यवसायीहरूले बताएका छन्। प्रतिदिन सुनको भाव बढ्दै गएपछि ग्राहकहरू पसलमा सुन चाँदी खरिद गर्न भन्दा पनि बिक्री गर्न आउने गरेका छन्। अहिले लकडाउन हटेर पसल खुल्दा वीरगंजमा प्रतितोला सुन 91,300 तोकिएको छ। पाल्पामा मौरी पालन व्यवसायलाई पकेट क्षेत्र तोकेर यसको विस्तार र प्रवर्धन कार्यक्रम लागू गरिएको छ। कृषि ज्ञान केन्द्रले पकेट क्षेत्र विस्तार गर्न मौरी पालक कृषकलाई अनुदान कार्यक्रम ल्याएको छ। केन्द्रको सहयोगमा तानसेन नगरपालिका 8 मदन पोखरामा मणी मौरी पालन पकेट समिति र बगनासकाली गाउँपालिका 8 स्थित बराङदीमा हिमाली मौरी पालन पकेट समिति मार्फत कार्यक्रम सञ्चालन गरिएको हो।
माफ गर्नुहोला, उहाँ हुनुहुन्थ्यो अच्युत अर्याल। अब खेल समाचार अजय बमबाट।
अखिल नेपाल फुटबल संघ एन्फाले कोरोना भाइरसका कारण प्रभावित भएकाहरूको राहतका लागि जिल्ला फुटबल संघ र क्लबहरूलाई रकम हस्तान्तरण गरेको छ। एन्फाले 1,80,00,000 रुपियाँ विभिन्न जिल्ला र क्लबहरूलाई प्रदान गरेको हो। 12 जिल्ला र क्लबहरूले प्रदान गरेको सूचीका आधारमा हरेकलाई 75,000 दरले रकम प्रदान गरेको हो। जसले प्रस्ताव फर्म बुझाएका छैनन् उनीहरूलाई भने अझै रकम दिएको छैन। उनीहरूलाई तत्काल सो फर्म एन्फामा बुझाउन भनिएको छ। फिफाले गरेको सहयोग रकमबाट एन्फाले विभिन्न जिल्ला र क्लबहरूलाई राहत स्वरूप रकम दिएको हो। असार 2 गते बसेको कार्य समितिको बैठकले कोरोना प्रभावित भएकालाई रकम दिन एन्फाको प्रस्तावलाई अनुमोदन गरेको छ। एन्फाले विभिन्न ए बी र सी डिभिजनका क्लब र जिल्ला फुटबल संघलाई 75,000 र 35-35 जना महिला र पुरुष खेलाड़ीलाई 15,000 दरले दिने निर्णय गरेको थियो। नेपाल ओलम्पिक कमिटिले अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाएको छ। एनओसीले मंगलबार सातो बाटो स्थित एनओसी भवनमा एक कार्यक्रमको आयोजना गर्दै ओलम्पिक दिवस मनाएको हो। ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिकको झण्डा झण्डोत्तोलन गरिएको थियो। त्यसपछि एनओसीले राष्ट्रिय खेलकुद परिषद राखेकोका सदस्य सचिव रमेश सिलवाल खेलाड़ी तथा पत्रकारसँग भिडियो माध्यमबाट अन्तर्क्रिया गरेको थियो। ओलम्पिक स्थापना भएको दिनको अवसर पारेर मनाउन थालिएको ओलम्पिक डे जुन 23 मनाउने गरिन्छ। नेपालमा समेत हरेक वर्ष ओलम्पिक दिवस मनाइँदै आएको छ। कोरोना भाइरसका कारण करिब 3 स्थगित भएको ब्याडमिन्टन खेलको प्रशिक्षण फेरि शुरू भएको छ। सामाजिक दूरी कायम हुने खेलमा पर्ने ब्याडमिन्टन खेललाई प्रशिक्षण शुरू गर्न राष्ट्रिय खेलकुद परिषदले नै स्वीकृति दिएको हो। सोमबारबाट शुरू भएको प्रशिक्षणमा यति बेला केही खेलाडी मात्र समावेश रहेका छन्। पहिलो चरणमा वरियतामा रहेका 25 खेलाडी बोलाउने बताइए पनि मंगलबार 3 खेलाडी मात्र प्रशिक्षणमा थिए। नेपालमा लकडाउनमा पनि औपचारिक रूपमा प्रशिक्षण शुरू गर्ने ब्याडमिन्टन पहिलो खेल बनेको छ।
अब मौसम। हाल देशभर सामान्य बदलिरही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर 5 र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति देशभर सामान्य बदलिरही साथै प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने भोलि दिउँसो देशभर सामान्यदेखि पूर्ण बदलिरही साथै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। गत 24 देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस। काठमाण्डुको अधिकतम 28.1 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 19.7 मिलिमिटर। पोखराको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस, वर्षा फाटफुट। र दिपालको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 4.6 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। प्रतिनिधि सभाबाट लोकसेवा आयोग विधेयक 2076 सर्वसम्मतिले पारित। नेकपा स्थायी कमिटिको भोलिको बैठकमा अध्यक्षद्वयको राजनैतिक प्रतिवेदन पेश हुने। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको खर्च नभएको रकम कोरोना रोकथाम नियन्त्रण र उपचारमा खर्च गर्न स्थानीय तहलाई सरकारको निर्देशन। उपत्यका बाहिरबाट काठमाण्डु भित्रिएकालाई 14 दिन होम क्वारेन्टाइनमा राख्न उपत्यकाका 3 वटै जिल्ला प्रशासनलाई गृह मन्त्रालयको परिपत्र र विश्वभर कोरोना संक्रमितको संख्या 92 लाख नाग्यो। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।